अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। मानवाधिकार रक्षकहरूको हक अधिकारका सम्बन्धमा संयुक्त राष्ट्रसंघले सन् 1998 डिसेम्बर 9 दिन एउटा घोषणा पत्र जारी गरेको थियो। नेपालमा भने अझैसम्म पनि मानवाधिकार रक्षकको स्पष्ट परिभाषा गरिएको छैन। उनीहरूको हक अधिकारका लागि कानून बनाइएको छैन। मानवाधिकारको रक्षाका लागि काम गर्ने जुनसुकै पेसा व्यवसायका मानिस पनि मानवाधिकार रक्षक हुन सक्छन्। खास गरी नेपालमा सामाजिक अभियन्ता, पत्रकार, शिक्षक, वकिल, स्वास्थ्यकर्मीलाई मानवाधिकार रक्षकका रूपमा चिन्ने गरिएको छ। हामीले 2076 साल वैशाख 20 गते विश्व प्रेस स्वतन्त्रता दिवस मनायौं। हरेक वर्ष मे 3 दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। यस अवसरमा हामी स्वतन्त्र, निर्भीक र जिम्मेवार प्रेसको परिकल्पना गरिरहेका छौं। उक्त परिकल्पना साकार पार्न स्वयं प्रेस जगत बढ़ी सजग र जिम्मेवार हुनुपर्छ। आजको कार्यक्रममा हामीले नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलसँग यसै विषयमा कुराकानी गरेका छौं। कार्यक्रममा मानवाधिकार सामान्य ज्ञान पनि प्रस्तुत गर्छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। अब हामी प्रस्तुत गर्दैछौ नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलसँग गरिएको कुराकानी।
हामी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइसकेका छौँ। हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने, तर प्रेस स्वतन्त्रता अथवा अभिव्यक्ति स्वतन्त्रता चाहिँ दिन प्रतिदिन खुम्चँदै जाने वातावरण किन बन्यो होला?
अब यसमा त प्रेस स्वतन्त्रता दिवस हामीले मनाउँदै गर्दा पत्रकार महासंघले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र अन्य संस्थाहरूले गरेको सार्वजनिक गरेको प्रतिवेदन हेर्दाखेरि पत्रकारिता क्षेत्र अझै पनि चुनौतीपूर्ण छ, अझै पनि जोखिमयुक्त छ र पत्रकारहरू असुरक्षित छन् भन्ने घटना देखाउँछ। पत्रकार महासंघको आफ्नो रेकर्ड अनुसार 60 घटना प्रेस स्वतन्त्रता उल्लङ्घनका 60 घटना यो वर्ष भएका छन् भने त्यसबाट 82 चाहिँ पत्रकार तथा सञ्चार माध्यमहरू पीड़ित भएको तथ्याङ्कले देखाउँछ। यो पत्रकारिता क्षेत्रमाथिको जुन ढङ्गको यो आक्रमण छ, यसले गर्दाखेरि कृषा चुनौतीपूर्ण छ भन्ने एक ढङ्गले देखाइरहेका छ। सँगसँगै प्रेस स्वतन्त्रताको सम्पूर्ण रूपमा उपयोग गर्ने परिस्थिति अझै निर्माण छैन भन्ने कुराको इन्डिकेटर पनि यी घटनाहरू हुन् भन्ने मलाई लाग्छ। त्यसकारण प्रेस स्वतन्त्रताको अनुभूति गर्न सक्ने वातावरण निर्माणका लागि सरकारवालाहरू र सिंह नागरिक समाज पनि यो अनुकूल वातावरण निर्माणका लागि जिम्मेवार भएर उपस्थित हुनुपर्छ भने राज्यले आफ्ना संरचनाहरूलाई प्रेस मैत्री गराउने र प्रेस स्वतन्त्रताको सम्मान गर्ने एउटा संस्कृतिको विकास आफ्नो संरचनाहरूमा गर्न जरुरी देखिएको छ। यो निष्कर्ष हामीले यस वर्ष प्रेस स्वतन्त्रता दिवस मनाइरहँदाखेरिको त्यो अनुभूति, त्यो निष्कर्षका रूपमा अनुभूति चाहिँ हामीले ग्रहण गरेका छौँ।
तपाईँ, हामी पटक पटक लडेर लोकतन्त्र स्थापना गर्यौँ, अहिले त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक छ, 761 सरकार पनि क्रियाशील छन्। यति धेरै कुरा हुँदाहुँदै संविधानले समेत प्रेस स्वतन्त्रतालाई उच्च प्राथमिकता दिइरहँदाखेरि पनि प्रेसमाथि नै आक्रमण चाहिँ किन हुन्छ?
राज्यको नेचर नै कस्तो हुँदो रहेछ भने उसले चाहिँ आफ्नो शक्तिको अधिकतम उपयोग गर्न खोज्ने र सँगसँगै चाहिँ तपाईँको सम्पूर्ण रूपमा आफूलाई पारदर्शी रूपमा प्रस्तुत गर्दाखेरि आफ्ना सम्पूर्ण रूपमा शक्ति उपयोग गर्दै गर्दाका दुरुपयोगहरू पनि सार्वजनिक हुने खतराले गर्दा राज्य अलिकति प्रेसप्रति अनुदार हुँदो रहेछ। राज्यमा पात्र को छ को छैन भन्ने कुरा गौण हुँदो रहेथ्यो। त्यहाँ सरकारमा जानेहरूको प्रवृत्ति करिब करिब एउटै मिल्दो जुल्दो हामीले पाए हुँदै देखेको आन्दोलन र त्यसपछिका उपलब्धिहरूलाई संस्थागत गर्ने सन्दर्भमा बनेका सरकारहरूको एटिच्युड हेर्दाखेरि त्यसले गर्दाखेरि त्यो राज्यको नेचर एकातिर थियो। तर पछिल्लो समयमा नेपालमा यसको एउटा राजनीतिक विकृति अथवा राजनीतिक अस्थिरताको एउटा चाहिँ तपाईँको साइट तपाईँको पटकका रूपमा हामीले लेख्न सक्छौँ भन्न सक्छौँ कि हरेक क्षेत्रमा जुन एउटा बिचौलियाहरूको प्रभाव यो दलाल भन्ने शब्द पनि प्रयोग गर्ने गरिन्छहरूको प्रभाव बढ्दो छ र उनीहरूबाट नै प्रेस यति बेला बढी खतरा र असुरक्षित राज्यका संरचनाहरूबाट एउटा र अर्को दलालहरूबाट बिचौलियाहरूबाट चाहिँ असुरक्षित देखिहाल्छ त्यसले गर्दा राज्यले आफूलाई प्रेस मैत्री प्रेस फ्रिडमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी भयो भने यो कानुनी शासनको अनुभूति नागरिकलाई दिएर बिचौलियाहरूको प्रभाव बढ्ने अवस्थाको अन्त्य गरेर नागरिक र राज्यको बिचमा सिधै डाइरेक्ट सम्पर्क सम्बन्ध र एक्सेस पहुँच हुने सन्दर्भको परिस्थिति निर्माणका लागि रुल अफ लको स्ट्रिक्टली पालना राज्यले गर्न सक्यो भनेपछि प्रेस जुन असुरक्षित छ त्यो अलिक सुरक्षित हुन सक्छ कि भन्ने हामीले निष्कर्ष निकाल्न सक्छौँ। यसले गर्दा स्वार्थ समूह जो दलालका रूपमा उपस्थित छ र राज्य जसले गर्दा जसले शक्तिको अधिकतम तपाईँको उपयोग गर्न चाहन्छ र उपयोग गर्ने क्रममा बेलुकाई दुरुपयोग पनि हुन्छ त्यो दुईटा प्रवृत्तिलाई हामीले निरुत्साहित गर्न सक्यो भने प्रेस सुरक्षित बन्छ भन्ने मलाई लाग्छ।
पत्रकारहरू पटक पटक विधिको शासनका बारेमा खबरदारी गरिरहँदा आफै पनि कहिले चाहिँ विधिभन्दा माथि हुँ जस्तो गर्ने गरेको समाचारहरू पनि आउँछ नि, यसलाई चाहिँ पत्रकार महासंघले कसरी हेर्छ?
पत्रकार महासंघले नेपालका 13,000 भन्दा बढी पत्रकारहरू जो पत्रकारिता कर्म गर्नुहुन्छ उहाँहरूले आफ्नो आचार संहिताभित्र रहेर पत्रकारिता गर्नुहोस् भनेर निरन्तर लबिङ र आफ्नो सदस्यहरूलाई त्यो ढङ्गको चाहिँ तपाईँको खबरदारी अथवा लबिङ गर्दै आएको अवस्था छ र सबै पत्रकारहरूले आचार संहिताभित्र रहेर पत्रकारिता गर्नुहोस् भन्ने अभियान सञ्चालन गर्नु हाम्रो पहिलो दायित्व हो। दोस्रो दायित्व आचार संहिताको उल्लङ्घन गर्ने आचार संहितालाई त्यहाँ व्यवस्था गर्ने र सामाजिक अन्तर्क्रियालाई तपाईँको विवेकपूर्ण रूपमा हुन नदिएर एउटा त्यसलाई चाहिँ तपाईँको एक किसिमले ब्रेक गराएर आफ्नो मात्रै कुरा लाग्ने स्वार्थ समूहहरूको प्रभावमा मिडिया नपरोस् भन्ने तर्फको सजगता पत्रकार महासंघले सधैँ देखाउँदै आएको हो, यो विषयको छलफल पनि गर्दै आएको हो। तर समाज जुन ढङ्गले विकृत र भ्रष्टीकरणको बाटोमा गइरहेका छ, यो पत्रकारहरू पनि यही समाजका बाइप्रोडक्ट हुन्, पत्रकारहरू पनि यही समाजका नागरिक हुन्, त्यसकारण त्यसको वाचिकाहरू केही असरहरू पत्रकारिता क्षेत्रमा देखिएको छ। यहाँको प्रश्नले सङ्केत गर्न खोजेको कुरा त्यही नै हो, त्यसलाई निरुत्साहित गर्ने त्यसलाई कम गर्ने सन्दर्भमा हामीले अझ गम्भीरतापूर्वक छलफल गर्नुपर्छ। यसको लागि सिभिल सोसाइटी पनि अझ ओपेर भएर त्यहाँ आउनुपर्छ। पत्रकार महासंघ जस्तो बलियो संस्थाले कसैका कारण कसरी कोड अफ कन्डक्ट भायोलेट गरेका कारण पत्रकारिता कि बदनाम हुने अवस्था छ भने त्यसलाई गम्भीरतापूर्वक छानबिन गरेर हाम्रो अनुशासन समिति पनि छ, त्यसमा त्यस्ता केसहरू केही परेका पनि छन्, छानबिन गरेर कारवाहीको प्रक्रियामा अगाडि बढाउन पनि हामी अलि अहिलेभन्दा अलि चाहिँ कठोरताका साथ प्रस्तुत हुनुपर्ने अवस्था हो कि भन्ने महसुस हामीलाई पनि हुन थालेको छ।
लोकतन्त्रमा बोल्न पाइन्छ लेख्न पाइन्छ त्यो एउटा स्वतन्त्रता छ, तर त्यसका पनि विधिहरू होला नि, त्यही विधिलाई चाहिँ तपाईँहरूले पालना गराउने खालको कुरा गर्नुभयो। अब यो पत्रकारहरू तपाईँहरूसँग आबद्ध नभएकाहरूको पनि यो अभिव्यक्ति स्वतन्त्रता छ नि है, त्यसका लागि चाहिँ महासंघले कस्तो सहजीकरण गर्न सक्छ के हुन्छ?
सदस्य आबद्धहरूका लागि त हामीले परिपत्र निर्देशनै पनि गर्न सक्छौँ, तर हामीले समग्र पत्रकारिता क्षेत्रको चाहिँ तपाईँको प्रवर्धन विकास र यो पत्रकारिता क्षेत्रलाई विश्वसनीय बनाउने दायित्व हाम्रो भएका कारणले यो कर्ममा संलग्न जो कोही पनि पत्रकार महासंघ सदस्य भए पनि नभए पनि सबैले एउटा कोड अफ कन्डक्टलाई पालना गर्ने र पत्रकारिता क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्ने र पत्रकारिता क्षेत्र मार्फत सम्प्रेषित सूचना र तपाईँको विचारहरू चाहिँ सन्तुलित र सबैका लागि ग्राह्य र नागरिक स्तरमा छलफल गर्न लागेका छन् भन्ने पार्नका लागि हाम्रा सदस्य नभएका र पत्रकारिता कर्म गरिरहेकाहरूलाई पनि हामीले त्यो ढङ्गले अगाडि बढौँ भनेर हाम्रो निरन्तर इन्टरेक्सन अन्तर्क्रियाहरू छलफलहरू त भइ नै रहन्छन्। त्यो छलफल अन्तर्क्रिया मार्फत नै तपाईँको मान्छेलाई अथवा व्यक्तिलाई अथवा पात्रलाई चाहिँ तपाईँको करेक्सन गर्दै सही सत्मार्ग पकड्नका लागि प्रेरित गर्नु भन्दा त्योभन्दा ठुलो अरू कानुनी अथवा चाहिँ तपाईँको दण्ड दिन सक्ने हैसियत पत्रकार महासंघसँग पनि छैन। तर त्यसले गर्दा त्यो ढङ्गको अन्तर्क्रिया गर्ने र पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्नका लागि महासंघको सदस्य हौ अथवा नहौ सबै लागौ भन्ने छलफल बहस अन्तर्क्रिया त हाम्रा निरन्तर भइराखेका छन्। यसै वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसका दिनमा पनि हामी महासंघका सदस्य भएका नभएका पत्रकारहरू कसरी यो विषयमा प्रशस्त छलफल पनि हामीले गरेका छौँ र समय समयमा विशेष सन्दर्भहरूमा यस्ता छलफलहरू हुन्छन् जुन छलफलले आफूलाई तपाईँको एक किसिमले भन्छ आत्ममूल्याङ्कन गर्न पनि प्रेरित गर्छ र आत्ममूल्याङ्कन गर्दै आफ्ना करेक्सन स्वीकार्दै सचिवै अगाडि जान्छ एउटा डेमोक्रेटिक कल्चर भनेर भन्छौँ। त्यो कल्चरको विकास पत्रकारिता क्षेत्रभित्र रहेका पात्रहरूले पनि त्यसको विकास गर्ने क्रमलाई चाहिँ बढाउनु पर्ने जरुरी छ, त्यसका लागि प्रेरित गर्ने खालका कार्यक्रम पत्रकार महासंघले सञ्चालन गर्दै आएको पनि छ।
हजारौं बन्दुक भन्दा एउटा कलम शक्तिशाली छ भनिन्छ, यही शक्तिशाली कलमले चाहिँ अलि नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरालाई बढी टेवा दिन थाल्यो भनेदेखि त मुलुक समृद्ध हुने अथवा तिनै तहका सरकार बलियो हुने, राज्य संयन्त्र बलियो भएर सिँगै पत्रकारलाई पनि हित हुन्थ्यो होला नि है।
निश्चित रूपमा त्यो अब समाजमा घटना नकारात्मक घट्छन् अनि पत्रकारले सकारात्मक लेखिदिन् भनेर अपेक्षा गर्नु पनि अतिशयोक्ति हुन्छ। पछिल्ला समयका हाम्रो राष्ट्रिय एजेन्डाकै रूपमा बनेका घटनाक्रमहरू हेरौँ, त्यसको संलग्नता को छ भन्ने फरक कुरा हो, तर जुन प्रवृत्तिहरू देखिएका छन् जमिनको कुरामा, वाइट बडीको कुरामा, हत्या प्रकरणहरूमा, बलात्कारका उसमा, यी जुन ढङ्गका प्रवृत्तिहरू देखिएका छन् भने समाजमा नकारात्मक घटनाहरू उत्पादन भइराखेको बेला पत्रकारको कलमबाट मात्र सकारात्मक तपाईँको अपेक्षा गर्नु त्यति जायज हुन्छ जस्तो मलाई लाग्दैन। तर यी नकारात्मक घटनाहरूलाई कोही व्यक्तिहरूसँग जोडेर व्यक्तिलाई फुल्याउने भन्दा पनि यी प्रवृत्तिको अन्त्य गर्न तर्फका लागि दबाब दिन सक्ने पत्रकारिता अहिलेको लागि आवश्यक छ भन्ने मलाई लाग्छ। र त्यसरी यी गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्दै र ती प्रवृत्तिहरूको पुनरावृत्ति हुन नदिनका लागि गम्भीर बहस चलाउने पत्रकारिता, विवेकपूर्ण बहस चलाउन सक्ने नागरिक स्तरमा त्यो ढङ्गको पत्रकारिता अहिलेको आवश्यकता हो। त्यो पत्रकारिताको धर्म निर्वाह गर्ने सन्दर्भमा नेपालको मेनिस्ट्रिमको पत्रकारितासँग आपत्ति गरिहाल्ने अवस्था त छैन, तर जति अपेक्षा गर्न सकिन्छ त्यति हामीले प्राप्त गर्न नसकेको हो कि भन्न पनि सकिन्छ। त्यसले गर्दा गलत प्रवृत्तिलाई प्रहार गर्ने क्रममा व्यक्तिलाई प्रहार गरेर चाहिँ तपाईँको यो आलोचनाका नाममा, यो आलोचनात्मक क्षेत्र खबरदारीको नाममा चाहिँ तपाईँको व्यक्तिको आलोचना अथवा व्यक्तिको चाहिँ मात्रै गुणगानले भरिएको पत्रकारितालाई चाहिँ निरुत्साहित गरेर त्यो ढङ्गको विवेकपूर्ण छलफल अन्तर्क्रिया गराउन सक्ने पत्रकारिताको आवश्यकता छ। तर यहाँले भने आफै सकारात्मक र नकारात्मक कुरा गर्दा समाजको छाया पत्रकारिता भएको कारण हाम्रो समाजका हरेक क्षेत्रहरू त्यहाँ त विकृत भइराखेका बेला, त्यहाँबाट नकारात्मक प्रवृत्तिको एउटा उत्पादन भइराखेका बेला तिनलाई एक्सपोज गरिदिनु पनि पत्रकारिताको धर्म हो। त्यो एक्सपोज गर्दा नकारात्मक कुरा मात्रै आयो भनेर भन्नु फेरि नमिल्ला।
पत्रकारिता सेवामूलक पनि हो, चौथो अङ्गको रूपमा सम्मानित पेसा हो। यो पेसामा चाहिँ शीर्षकहरू बेचेर आफ्नो पाठक बढाउने अथवा व्यापार बढाउने कर्मलाई चाहिँ निरुत्साहित गर्दै बिस्तारै
हामी आचार संहिताको परिधिभित्र उभिएर पत्रकारिता गर्ने प्रतिबद्धता र सङ्कल्प गर्ने पत्रकारहरूबाट यहाँले भने जस्तो त्यो ढङ्गको व्यवहार हामी पाउँदैनौँ। अब केही खराब प्रवृत्ति यहाँभित्र पनि छन् जसले गर्दा समाजमा पत्रकारिता क्षेत्रको विश्वसनीयता स्खलित भएको छ, त्यो सत्य मैले तपाईँको ठाउँमा स्वीकार्नुपर्छ। र अहिलेको हाम्रो प्रायोरिटी भनेकै यहाँले भने जस्तो नगरेर पत्रकारिता क्षेत्रको विश्वास अभिवृद्धि गर्नका लागि यो शब्दले, अक्षरले, शीर्षकले चाहिँ तपाईँको समाचार बेचेर चाहिँ धेरै पैसा कमाउँदा भन्दा पनि सही सूचना सम्प्रेषण गरेर समाजलाई सही विषयमा छलफल र अन्तर्क्रिया गर्न र आफ्नो विवेक प्रयोग गरेर नयाँ ओपिनियन बनाउन सक्ने ढङ्गको पत्रकारिताको खाँचो छ। त्यसतर्फ हामी सबै उन्मुख चाहिँ हुनैपर्छ।
अहिले तपाईँले सुन्नुभयो नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार सामान्य ज्ञान। मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस्। अब यो महिनाको प्रश्न, संविधानको कुन धारामा शिक्षाको अधिकारको व्यवस्था गरिएको छ? प्रश्न फेरि एकपटक, संविधानको कुन धारामा शिक्षाको अधिकारको व्यवस्था गरिएको छ? यो प्रश्नको सही जवाब 2075 साल वैशाख महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com मा पत्र पठाएर वा 01-5-21-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन र उत्तर लेख्न सक्नुहुन्छ।
त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्नेछैनौ। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। वैशाख महिनाको विजेता हामी जेठ महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्नेछौं।
यो कार्यक्रम तपाईलाई कस्तो लागिरहेको छ? हामीलाई राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाउनुहोला। हामी रचनात्मक सुझाव र प्रतिक्रियाको प्रतीक्षामा छौ। यहाँले पठाउनु भएको उत्कृष्ट सुझाव र प्रतिक्रिया आगामी कार्यक्रमहरूमा समावेश समेत गर्नेछौ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, पोस्ट बक्स नम्बर 2726 काठमाडौँ नेपाल, वा हाम्रो इमेल ठेगाना radio.insek@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। हामीलाई राय, सल्लाह, सुझाव र प्रतिक्रियाका लागि 01-521-8770 फोन गरेर पनि टिपाउन सक्नुहुनेछ। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।